यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जाजरकोट भूकम्पबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने सरकारको निर्णय। भूकम्प पीड़ितको राहत र पुनस्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। महासमिति बैठक दुई साता परसार्ने नेपाली कांग्रेस कार्य सम्पादन समितिको निर्णय। 1,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी सहित चारजना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। र इजरायलले गाजा क्षेत्रमा रहेका शरणार्थी शिविरहरूमा आक्रमण गर्दा कम्तीमा 53 जनाको मृत्यु।
भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले जाजरकोट भूकम्पबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले भूकम्पबाट मृत्यु भएकाहरूको परिवारलाई प्रति मृतक 2,00,000 रूपियाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले भूकम्पबाट प्रभावितको खोज उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउँदै पुनस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी 1 वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
खोज उद्धार तत्काल राहत र घाइतेहरूको निशुल्क उपचारमा प्राथमिकता दिने साथै भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने भन्ने पनि भएको छ। प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्क स्थल र नेपालगञ्जलाई सहायक सम्पर्क स्थल बनाई खोज उद्धार राहत सम्बन्धी कार्य एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाउने भन्ने पनि निर्णय गरेको छ र तत्काललाई प्रति मृतक परिवारलाई 2,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने भन्ने पनि निर्णय भएको छ। छिमेकी लगायत मित्र राष्ट्र अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक रूपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने भन्ने पनि निर्णय भएको छ। भूकम्पबाट क्षति भएका सड़क संचार लगायतका संरचना तत्काल मरम्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने भन्ने पनि निर्णय भएको छ र क्षतिग्रस्त क्षेत्रको पुननिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने।
यसैगरी बैठकले राहत र पुनस्थापनाका लागि मित्र राष्ट्रबाट औपचारिक प्रस्ताव मार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई 6.4 रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिममा गरी 157 जनाको निधन भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्प पीड़ितको राहत र पुनस्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा दुःख व्यक्त गर्दै तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गरिने बताउनुभयो।
उद्धार र उपचारमा केन्द्रित हुनुपर्ने त्यो काम मूलभूत रूपमा हामी सफलतापूर्वक सम्पादन गर्यौं। अब हामीले राहत र पुनस्थापनातिर केन्द्रित हुनुपर्ने छ। जाडोको मौसम पनि आउँदैछ, त्यसलाई पनि मध्यनजर गरेर चाहिँ हामीलाई टेन्ट, पाल, ब्लाङ्केट, स्लिपिङ ब्याग, अलि न्यानो कपडाहरू बढी आवश्यकता देखिन्छ। उपचार प्रक्रियालाई अझ प्रभावकारी बनाएर लैजाने आवश्यकता त रहि नै राख्छ। तत्काल राहतको निम्ति हामी पहल गर्छौं र पुनस्थापनाको निम्ति चाहिँ हामीलाई आवश्यक पर्ने कार्यविधि र संरचनाको व्यवस्था गर्ने बारेमा हामीले सोच्नु पर्ने हुन्छ। नियमित विधि प्रणालीहरूले चाहिँ हामी पुनस्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न सक्दैनौं। त्यसकारण विगतका अनुभवहरूको पनि समीक्षा गरेर आउने दिनको निम्ति एउटा नयाँ विधि संरचना संरचना सहित अझ प्रभावकारी ढंगले पुनस्थापनाको काम अगाडि बढाउनु पर्छ। जो एक दुई दिन गृह कार्य गरेर यो विषयमा आवश्यक निर्णय लिनु पर्दछ।
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 13 बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन निर्देशन दिँदै राहतमा हुने दुरूपयोग रोक्न एकद्वार प्रणालीबाट राहत वितरण गरिने जानकारी दिनुभयो।
भूगोलको अध्ययन गर्ने कुन भूगोल भूकम्प गए पनि धेरै क्षति नहुने खालको भूगोल हो, घरहरू कुन प्रकृतिको र कसरी बनायो भने भूकम्प गए पनि क्षति हुँदैन भन्ने कुराको जनचेतना पनि त्योसँग सम्बन्धित विज्ञता पनि त्यसको तयारी पनि यो पटक हामीले सबैतिर विज्ञताको आधारमा बस्ती बसाउने कुरा र घर निर्माणको कुरालाई पनि हामीले एउटा चाहिँ निश्चित मापदण्डभित्र ल्याउनु पर्छ भन्ने लागेको छ र त्यो कामको शुरूआत यो पटक चाहिँ हामीले व्यवस्थित रूपले गर्नै पर्छ भन्ने मेरो छ र एउटा सानो संरचना पनि सरकारले नै बनाओस् र त्यो संरचनाको काम चाहिँ प्राकृतिक विपदा आउँदा चाहिने सामग्रीहरू संकलन गरेर स्टोर गरेर त्यसको जिम्मेवारी लिने।
प्रधानमन्त्री प्रचण्डले 2072 भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन नियम र संरचनालाई पुनर्संरचना गरी शीघ्र रूपमा काम गर्नका लागि तयारी गरिएको बताउनुभयो। बैठकमा उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले उद्धारको काम लगभग पूरा भएकाले अब सरकारको ध्यान राहतमा केन्द्रित हुने बताउनुभयो। कर्णाली प्रदेश सरकारले भूकम्प पीड़ितलाई राहत वितरण तथा पुनर्स्थापना कार्यलाई एकद्वार प्रणाली मार्फत अघि बढ़ाउने निर्णय गरेको छ। प्रदेश सरकारका तर्फबाट प्रदेश विपद व्यवस्थापन कोषमा तत्काल 10 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जीसीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राकृतिक विपद दुर्घटना बीमाबाट भूकम्पमा परि मृत्यु भएका परिवारलाई प्रति मृतक 2 लाख रूपियाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ। प्रदेश सरकारले भूकम्पबाट प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी अति प्रभावित, प्रभावित र सामान्य प्रभावित पालिकालाई 5-25 लाख रूपियाँ पठाउने निर्णय समेत गरेको छ। भूकम्पमा परि मृत्यु भएकाहरूको सम्झनामा कर्णाली प्रदेश सरकारले आज शोक विदा दिएको थियो। भारतले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई औषधि, टेन्ट, स्लिपिङ ब्याग, कम्बल सहयोग गरेको छ। उप प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई भारतीय राजदूत नवीन श्रीवास्तवले आज नेपालगंजमा सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। सहयोग बुझ्दै रक्षा मन्त्री खड्काले पुनर्निर्माणको चरणमा पनि सहयोग गर्न भारतलाई आग्रह गर्नुभयो। राजदूत श्रीवास्तवले 11 टन भन्दा बढ़ी सामान आज आएको र भोलि पनि सामान आउने जानकारी दिनुभयो। भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनामा क्षति पुगेपछि यति बेला खुल्ला चौरमा सेवा शुरू गरिएको छ। 10 शैयाको अस्पतालको रूपमा विकास भएको लिम्सा स्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुल्ला स्थानमा सेवा शुरू गरिएको हो। भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्ने स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेको उपचार शुरू गरिएको छ। जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीड़ितलाई जुम्लाको तातोपानी गाउँपालिकाले 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। भूकम्पपछि भत्किएका संरचनाको पुनर्निर्माण, पीड़ितको राहत उद्धार तथा पुनर्स्थापनाका लागि पालिकाले सहयोग गर्ने निर्णय गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो। नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ। पार्टी सभापति शेरबहादुर देउबा निवास धुम्बराहीमा आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो। यस्तै बैठकले भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रूपमा लिँदै प्रभावितलाई तत्काल उद्धार राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको पनि नेता विश्वकर्माले जानकारी दिनुभयो। यस्तै बैठकले कांग्रेसको महासमिति बैठक दुई साता परसारेको छ। प्रचार विभाग प्रमुख विश्वकर्माले मंगिर 13 गतेदेखि 15 गतेसम्म गर्ने भनिएको महासमिति बैठक मंगिर 29 पुष 2 गतेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भूकम्प पीड़ितको उद्धार राहत र पुनर्स्थापनाका लागि 15 दिन बराबरको पारिश्रमिक सहयोग गर्ने हुनुभएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्प पीड़ितका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको 15 दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउबाको अध्यक्षतामा धुम्बाराईस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परि जीवन गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। चीनिया राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडीलाई समवेदना सन्देश पठाउनु भए शुक्रबार कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ। चीनिया सरकार र जनताका तर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धांजलि शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा सकेसम्म चाँडो घर पुनर्निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गर्नुभएको छ। यसैगरी चीनिया प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाउनु भएको छ। त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धांजलि व्यक्त गर्दै भूकम्प पीड़ितप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्री पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै उप प्रधानमन्त्री खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले समग्र प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताउनुभयो। उप प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्प पीड़ितलाई सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको छ। जाजरकोट सदरमुकाममा सरकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिनुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले पीड़ित परिवारलाई राहत सामग्रीको व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले पूर्ण रूपमा भत्किएका र आंशिक रूपमा भत्किएका घरको मूल्यांकन क्षतिका आधारमा राहतको व्यवस्था तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल कम्बल खाद्यान्न लगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले रेडक्रस लगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह समेत गर्नुभयो। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका मध्ये 3 दर्जन बढ़ीको बाँकेमा उपचार भइरहेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
अधिकांश मानिसहरू निदाएको बेलामा भूकम्प आएका कारण धेरै धनजनको क्षति भएको छ। आफ्नै घरले थिच्दा सयौंले ज्यान गुमाए, त्योभन्दा ठूलो संख्यामा घाइते छन्। भूकम्पमा परि मृत्यु भएका आफन्त जनको शव घरमै छाडेर घाइतेको उपचारका लागि अस्पताल ल्याउँदाको पीड़ा कारुणिक छ। जाजरकोट रिम्नाकी सुवर्ण शाहका सँगै सुतेका 4 छोरी मध्ये 3 जनाको मृत्यु भएको छ।
मेरो दिदीको छोरी, मेरो बहिनीको छोरी, मेरो छोरी
हेमा विष्ट पनि भेरी अस्पतालको आपतकालीन कक्षमा रोइरहेको अवस्थामा भेटिनु भयो। बहिनीको छोरा मोहन विष्टलाई उपचारका लागि ल्याएर उहाँ भेरीमा आउनु भएको छ। बुहारीको भूकम्पमा परि मृत्यु भएको छ। भारत गएका मोहनका बुबाको पनि उतै मृत्यु भएको छ। भूकम्प आइसकेपछि त्यसको चाल पाएर समयमै बाहिर निस्केपछि आफ्नो ज्यान जोगाएका जाजरकोटका अर्जुन पुन पनि भेरी अस्पतालमा भेटिनु भयो। आफन्तलाई ल्याएर उपचारका लागि आउनुभएका अर्जुनले आफू बाहिर निस्केपछि कुनै पनि सग्लो घर नदेखेको बताउनुभयो।
भूकम्प आएपछि भागेको बाहिर, अनि बाहिर गएर हेरेको घरहरू पुरै ढल्या थियो, पुरै एउटा घर नै बसेको थिएन।
भाग्यमा उपचाररत सबै घाइते खतरामुक्त छन्। पाँच जनाको सफल शल्यक्रिया गरिएको छ। एकातिर आफन्त र परिवारजनको मृत्यु र अर्कोतिर घाइतेलाई लिएर अस्पताल दौडिनु पर्ने नियतिले नराम्ररी पिरोलेको छ। घरमा सब व्यवस्थापन गर्ने मान्छे नहुनुको पीडादायी क्षण अझ हृदय विदारक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
काभ्रेपलाञ्चोकको धुलीखेलमा आयोजित माइक्रोभियल इकोलोजी सम्बन्धी दक्षिण एसियाली सम्मेलन जलवायु सम्बन्धी विभिन्न छ बुँदे निष्कर्ष र प्रतिबद्धता घोषणा गर्दै सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनले विश्वव्यापी तापीयकरणका कारण रसायन, ग्लोबल वार्मिङ, ग्यास उत्पादन न्यूनीकरण गर्न, सूक्ष्म जीवहरूको भूमिका अध्ययन तथा प्रयोग गर्न र मानव जातिको हितको लागि सूक्ष्म जीवीय समूहहरूको अनुवांशिक भण्डारणको संरक्षण गर्दै तिनका क्षमताहरू प्रयोग गर्नुपर्ने आवश्यकता औल्याएको छ। यस्तै सम्मेलनले दक्षिण एसियामा रहेको सूक्ष्म जैविक विविधताको गहन अध्ययन गर्दै उपयोगमा ल्याउन सकिने पक्षहरूको अन्वेषण गरी प्रयोगमा ल्याउने दिशामा अनुसन्धान केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ। सम्मेलन त्रिभुवन विश्वविद्यालय र माइक्रोभियल इकोलोजी नेटवर्क नेपालको आयोजना तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा इन्टरनेशनल सोसाइटी फर माइक्रोभियल इकोलोजीको प्रमुख आयोजनामा भएको थियो। गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सड़क मार्ग खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ मुस्ताङ डोल्पा जुम्ला सड़क आयोजना अन्तर्गत मुस्ताङको बारागुङ मुक्ति क्षेत्र र डोल्पाको छारका ताङसोङ गाउँपालिका सड़क सञ्जालसित जोड़िएका हुन्। डोल्पाबाट मुस्ताङको सीमानामा सवारी साधन आवत जावत भएपछि हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्ने र घोड़ा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। करिब 20 करोड़ रूपियाँको लगानीमा 56.5 किलोमिटर सड़क मार्ग खुलेको सड़क डिभिजन कार्यालय बागलुङले जनाएको छ। जुम्लाको हिमा गाउँपालिका एक स्थित बड़कीमा अटुट दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको उत्तरी क्षेत्रमा भीषण बमबारी जारी राखेको छ। हमास समूहलाई सिध्याउने उद्देश्यले इजरायलले उत्तरी क्षेत्रमा रहेका सर्वसाधारणलाई दक्षिणतर्फ जान भने पनि उत्तरपट्टि धेरै सर्वसाधारण फँसिरहेका र इजरायलले दक्षिणमा पनि बमबारी गरिरहेको प्यालेस्टाइनी सरकारले जनाएको छ। आज इजरायलले गाजास्थित शरणार्थी शिविरहरूमा आक्रमण गर्दा कम्तीमा 53 जनाको मृत्यु भएको छ। आक्रमणका कारण शिविरको पानीको समेत स्रोत समेत ध्वस्त भएको बताइएको छ। गत सेप्टेम्बर 7 हमासले इजरायल सीमा क्षेत्रमा प्रवेश गरी आक्रमण गर्दा 1400 मानिसको मृत्यु भएपछि इजरायलले गाजा क्षेत्रमा व्यापक कार्यवाही शुरू गरेको हो, जसमा परिहालसम्म 9770 जनाले ज्यान गुमाइसकेका छन् भने तीमध्ये 4880 बाल बालिका रहेका छन्। यसैबीच प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले मानवीय सहायता आपूर्तिका लागि आकस्मिक युद्ध विरामको पहल गरिदिन अमेरिकालाई आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँगको वार्तामा राष्ट्रपति अब्बासले सो आग्रह गर्नुभएको हो। विदेश मन्त्री ब्लिंकनले गाजा क्षेत्रमा मानवीय सहायता आपूर्तिका लागि सहयोग गर्ने बताउनु भए पनि युद्ध विरामबारे केही बोल्नु भएन। यसैगरी अरब राष्ट्रहरूले पनि गाजामा तत्काल युद्ध विराम गर्न आग्रह गरेका छन्। लेबनान, कतार र जोर्डनका नेताहरू र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बीच भएको भेटवार्तामा ती राष्ट्रका नेताहरूले तत्काल युद्ध विरामका लागि जोड़ दिएका हुन्। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तत्काल अस्थायी युद्ध विरामको सम्भावना नरहेको बताउनु भएको छ। नेतन्याहुले हमासले गाजामा बन्धक बनाएकाहरूलाई नछोडेसम्म युद्ध विरामको सम्भावना नरहेको बताउनुभयो। वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीमा अधिकारीहरूले आज आपतकालीन स्कूलहरू एक साताका लागि बन्द गर्ने अवधि बढ़ाएका छन्। प्रदूषणको स्तरमा कुनै सुधारको संकेत नदेखिएपछि अधिकारीहरूले यस्तो निर्णय गरेका हुन्। किसानहरूले पराल झलाउने गरेकाले हरेक सरदियाममा दिल्लीमा भीषण तुवालो लाग्ने गर्दछ। नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। त्यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौं हजारौं मानिसहरूको अकाल मृत्युको कारण बन्ने गरेको छ। वायु प्रदूषण अनुगमन गर्ने संस्थाका अनुसार 3 करोड़ जनसंख्या भएको भारतको राजधानी दिल्ली आज फेरि पनि एकपटक विश्वको सबैभन्दा धेरै प्रदूषित शहरको स्थानमा परेको छ। अब आर्थिक समाचार।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी समेत 4 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 सो मन्त्रालयले विभिन्न कृषि समूह सहकारी संस्था मार्फत किसानलाई कृषि यन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार गरेको पाइएको जनाएको छ। सम्झौता विपरीत कम दक्षता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकोले आयोगले अनुसन्धान गरेको थियो। उक्त काममा 1,31,60,000 रूपियाँ बराबरको भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ। आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी कृषि व्यवस्था कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर गेवाली कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली र कृषि यन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरूद्ध पनि 1,31,60,000 बराबरको बिगो र कैद सजायको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिनुभयो। गोर्खाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको मनासुलु क्षेत्र घुम्न जाने पर्यटकको संख्या वृद्धि भएको छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिकामा पर्ने मनासुलु संरक्षण क्षेत्रमा यस वर्षको अक्टूबरसम्म 7,862 विदेशी पर्यटकले भ्रमण गरिसकेको मनासुलु संरक्षण क्षेत्र आयोजना कार्यालय एक्याप गोर्खाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो। यस वर्षको अक्टोबर महिनासम्ममा त्यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि पुगेका छन्। मनासुलु क्षेत्र घुम्न जानेहरूमा यस वर्ष सार्क राष्ट्रका 178 जना रहेका छन् भने त्यसबाहेक अन्य देशका 7,684 जना पर्यटकले भ्रमण गरेका छन्। कार्यालयको तथ्याङ्क अनुसार सन् 2021 925 विदेशी पर्यटकले मात्र मनासुलु क्षेत्रको भ्रमण गरेका थिए। यस वर्ष करिब 12,000 बढी पर्यटक मनासुलु पुग्ने अपेक्षा गरिएको प्रमुख शेरचन्दले जानकारी दिनुभयो। नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 21.46 अङ्कले घटेर 1,826.23 अङ्कमा सीमित भएको छ। आइतबार कारोबार भएका कुल 13 उपसमूह मध्ये एक उपसमूहको मात्र शेयर मूल्य वृद्धि भएको छ भने 12 उपसमूहको शेयर मूल्य घटेको छ। यस दिन 35,58,554 किता शेयरहरू 97,23,67,278 मूल्यमा किनबेच भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानको धान खरिद गर्न शुरू गरेको छ। यस वर्ष खाद्यले समयमै धान किन्न शुरू गरेपछि किसानहरू उत्साहित भएका छन्। खाद्य तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयका प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोके अनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद गर्न थालिएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
आईसीसी 20 विश्वकप क्रिकेटको एसिया छनौटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो। नेपालले प्रस्तुत गरेको 185 रनको लक्ष्य पछ्याएको ओमानले 9 विकेटको क्षतिमा 184 रन बनाएपछि खेल सुपर ओभरमा गएको हो। सुपर ओभरमा ओमानले 22 रनको लक्ष्य प्रस्तुत गरेको थियो। अविनाश बोहराको ओभरमा 3 छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठूलो चुनौती प्रस्तुत गरेको थियो। तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेन। बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेनन्। कुशल हुर्तेल पहिलो बलमा आउट भए भने कुशल मल्लले पनि आवश्यक छक्का प्रहार गर्न सकेनन्। कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 6 विकेट गुमाएर 184 रन बनाएको थियो। कप्तान रोहित पौडेलको अभिजित 52 रनको इनिङ्समा गुलशन झाले 25 बलमा 54 रनको विस्फोटक पाली खेलेका थिए। ओपनर कुशल फुर्तेलले 31 रन बनाएको इनिङ्समा आसिफ शेखले 6, सन्दीप जोराले 10 र कुशल मल्लले 3 रन बनाएका थिए। विवेक यादव 1 रनमा आउट हुँदा करण केसी 20 रनमा अभिजित रहे। ओमानका बिलाल खानले 3 तथा आबिक लियासले 2 र जिसान मक्सुदले 1 विकेट लिएका थिए। नेपालले प्रस्तुत गरेको 185 रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा 9 विकेट गुमाएर 184 रन बनायो। ओपनर कश्यप प्रजापतिले 63 रन बनाएको इनिङ्समा आगिब लियाले 33 रन बनाएका थिए। जिसान मसुदले 26 र मोहम्मद नदिमले अभिजित 24 रन बनाएका थिए। अन्यको प्रदर्शन खासै उल्लेखनीय रहन सकेन। नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई तथा सुम्पाल कामी, गुलशन झा, अविनाश बोहरा र विवेक यादवले समान एक विकेट लिए। नेपालले सोह्रौं चरणमा ओमानसँग बिहुरीको हारको बदला लिने अवसर समेत गुमाएको छ। नेपाल सोह्रौं चरणको खेलमा समेत ओमानसँग पराजित बनेको थियो। नेपाल र ओमान यसअघि नै अर्को वर्ष हुने टी20 विश्वकपमा छनौट भइसकेका छन्।
खेलकुद समाचारका साथमा जेबम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिक बदलिरही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जाजरकोट भूकम्पबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने सरकारको निर्णय। भूकम्प पीड़ितको राहत र पुनर्स्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। महासमिति बैठक दुई साता पर सार्ने नेपाली कांग्रेस कार्य सम्पादन समितिको निर्णय। 1,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी सहित चारजना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। र इजरायलले गाजा क्षेत्रमा रहेका शरणार्थी शिविरहरूमा आक्रमण गर्दा कम्तीमा 53 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।